यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा संघीयता प्रभावकारी कार्यान्वयनका लागि सांसदहरूको जोड़। नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। र अमेरिकी र रूसका राष्ट्रपति बीच अलास्कामा शिखर वार्ता हुँदै। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानूनी दायरामा आउनुपर्ने बताउनु भएको छ। आईसीटी फाउण्डेशनद्वारा ललितपुरमा आज आयोजित डिजिटल नेपाल कन्क्लेभ 2025 उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालहरू नेपालको प्रचलित कानून अनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरू पूरा गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन यसअघि सूचना तथा संचार प्रविधि मन्त्रालयलाई सरकारले हालै एआई नीति पारित गरेको र सूचना प्रविधिसँग सम्बन्धित विकासलाई कसरी रूपान्तरण र परिवर्तन गर्ने भन्ने ध्यान दिइसकेको बताउँदै वहाँले भएको विकास नदेखेर केहीले नियतवश निराशा फैलाउन खोजेको बताउनुभयो। वहाँले अहिले सरकारले स्थिरता, सुशासन र विकासका सूचना प्रविधिको उपयोगमा स्पष्ट रहेकाले यसमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताउनुभयो। राष्ट्रसभामा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2080-81 छैटौं वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2080-81 छैटौं वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले गरेको सातवटै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन सभा समक्ष टेबल गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभामा टेबल भएको उक्त प्रतिवेदन सरकारको उपस्थितिमा सभामा छलफल हुने जानकारी गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते मंगलबार 1:15 बजे बस्नेछ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा संघीयताको कार्यान्वयन, जनचाहना अनुसार काम दिगो, विकास लक्ष्यको प्राप्ति, देशको विकास र समृद्धि लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले तराई मधेसको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने, चुरे दोहन नियन्त्रण गर्नुपर्ने, किसानका लागि मल र बिउको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरेले विपिन जोशी इजरायलमा हमासको कब्जामा रहेको र आमा र बहिनी खोज्न गएको भन्दै सरकारले कूटनीतिक पहल गरेर विपिन जोशी भेट्ने वातावरण बनाउन माग गर्नुभयो। सांसद कृष्ण प्रसाद अधिकारीले तराई मधेसको समस्या तत्कालीन र दीर्घकालीन योजना बनाई त्यसको कार्यान्वयन, किसानका लागि मल बिउको व्यवस्थापन तथा चुरे दोहन नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले देशमा मानसिक समस्या बढ़ेको, आत्महत्या गर्नेको संख्या बढ़ेको भन्दै मनोपरामर्श चिकित्सक लगायत आवश्यक व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले अन्नबाली लगाउने समयमा मल नपाउँदा कृषि उत्पादनमा समस्या भइरहेको भन्दै समयमा नै आवश्यक मलको व्यवस्थापन हुने गरी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले वर्षा भइरहेको र चाड पर्व नजिकिँदै जाँदा खाद्यान्न लगायतमा मूल्यवृद्धि बढ़न थालेको भन्दै समयमा नै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले ज्येष्ठ नागरिकको वृद्ध भत्ताका लागि वार्षिक रूपमा गर्नुपर्ने नवीकरण, जहाँ बसेको त्यहीँबाट गर्ने व्यवस्था गर्न, कारागारमा क्षमता भन्दा बढ़ी कैदीबन्दी नराख्न र कारागारमा उत्पन्न समस्या समाधानका लागि प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी विधेयकमा प्रारम्भिक छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपालमा उत्पादित बहुमूल्य सामानहरूको पुनः वर्गीकरण र सहज रूपमा निकासी गर्ने गरी कानूनी व्यवस्था गर्न विधेयकमा संशोधन आवश्यक भएको बताउनुभयो। बैठकमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रका राजेन्द्र सिंहले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्धन गर्न अन्तर्राष्ट्रिय खरिद कम्पनीलाई सहज हुने गरी विधेयक अघि बढ़ाउन सुझाव दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हिन्दू कुश हिमालय संसदीय सम्मेलन 2025 तयारीबारे छलफल भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सम्मेलनका संयोजक सांसद वीर बहादुर बलायरले भूटान, म्यानमार लगायतका देशका प्रतिनिधिहरू भोलि बिहान 8 बजे काठमाडौँ आइपुग्नुहुने जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डाक्टर महेश्वर ढकालले सम्मेलनमा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट मुख्य मुद्दाका रूपमा रहेका वायु प्रदूषण, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने बताउनुभयो। बैठकमा जलवायु विज्ञ तथा सरकारवालाहरूले यस सम्मेलनले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विषयहरूमा अन्तर्राष्ट्रिय अन्तर्क्रिया र पेशागत सम्बन्ध बनाउन मद्दत पुर्याउने तथा भविष्यमा सहकार्यको सहज वातावरण हुने धारणा व्यक्त गर्नुभयो। बैठकमा सहभागीहरूले प्रत्येक देशको जलवायु परिवर्तनका लागि कार्ययोजना छलफलमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्ने गरी लाग्न निर्देशन दिनुभएको छ। मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरू पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिनुभएको हो। औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरूरी रहेको बताउँदै वहाँले समस्याहरूमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजामुखी हुन आग्रह गर्नुभयो। निजी क्षेत्रको मनोबल बढ़ाउन अध्यादेश, नीति तथा कार्यक्रमहरूले ल्याएको समाजलाई बढ़ाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठिक भए पनि निजी र सार्वजनिक क्षेत्रमा इकोनोमिक कन्फिडेन्स बढ़ाउन जरूरी रहेको बताउनुभयो। पछिल्लो समय कोशी प्रदेशका नागरिकमा सुरक्षित एवं आधारभूत खानेपानीको पहुँचमा वृद्धि भएको छ। प्रदेश सरकारको खानेपानी आयोजना सुधार तथा विस्तारका कारण प्रदेशमा अहिले 34.7% नागरिकमा सुरक्षित खानेपानीको पहुँच पुगेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
संहिता कार्यान्वयनमा आएसँगै कोशी प्रदेशका नागरिकमा सुरक्षित एवं आधारभूत खानेपानीको पहुँचमा वृद्धि भएको छ। प्रदेश सरकारले गरेको खानेपानी आयोजना सुधार एवं विस्तारका कारण प्रदेशमा अहिले 34.7% नागरिकमा सुरक्षित खानेपानीको पहुँच पुगेको छ। प्रदेश स्थित खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालयका अनुसार 1,491 आयोजना मार्फत सुरक्षित खानेपानीको पहुँच पुगेको हो। यसै गरी आधारभूत खानेपानीतर्फ 93.1% र आधारभूत सरसफाईतर्फ 98% नागरिकमा पहुँच पुगेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकार स्थापना भएपछि सुरक्षित एवं शुद्ध खाने पानीको पहुँचमा वृद्धि भएको खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको भनाइ छ।
अहिले सुरक्षित पानी ओभरहेड ट्याङ्कबाट फिल्टर गरेर खाएको पानीलाई बुझ्नुपर्छ। त्यो पानी भनेको हामीसँग अहिले 14.7% छ। यो भन्दा अगाडिको सालसम्म हामीसँग 19% मात्रै। अहिले टोटली रूपमा खाने पानी कोही ह्यान्डपम्पबाट, कोही खोलाबाट, कोही कुवाबाट, कोही केबाट खाने गरेर चाहिँ अहिले 98% खाने पानी पहुँच पुगेको छ। एक घर एक धारा कार्यक्रमलाई नै हामीले अगाडि बढाएका छौँ।
सुरक्षित एवं आधारभूत खानेपानीबाट कोशी प्रदेशमा 45,09,000 जनसंख्या लाभान्वित छन्। मन्त्रालयले खानेपानी आयोजना सुधार एवं विस्तार गर्दै खानेपानीका नयाँ नयाँ प्लान्टहरू समेत जडान गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो।
हामीले वास प्लान्ट सरसफाई सन्दर्भमा हामीले एउटा नयाँ प्रोग्राम शुरूआत गरेका छ। झापाका 7 पालिका, 2 नगरपालिका, मोरुङका, सुनसरीका, उदयपुरका गरेर हामीले पहिलो चरणमा गत आर्थिक वर्षमा त्यो सम्पन्न गरेका छौँ। यो सालबाट अरूलाई फेरि विस्तार गरेर अगाडि बढाउँछौँ। धरानमा यसपालिबाट पर डे 30,00,000 लिटर पानी दिँदैछौँ। अब 30,000 धारा छ धरानमा, 30,000 धारालाई पर डे हामीले 30,00,000 लिटर पानी थपिदिँदैछौँ।
यसैबीच प्रदेश सरकारले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी प्रदेश ऐन पनि प्रदेश सभाबाट पारित गरेको छ। एक हप्ता अघि पारित भएको सो ऐन कार्यान्वयनमा आएपछि वर्षौंदेखि रुग्न रहेका खानेपानी आयोजना सञ्चालनका लागि मदत पुग्ने मन्त्रालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। अविरल वर्षापछि आएको आकस्मिक बाढ़ीले बाजुराको विकट क्षेत्रमा पर्ने बिच्छया र कुवाड़ी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। हिजो दिउँसो हिमाली गाउँपालिका एक अन्तर्गत बिच्छया खोलामा आएको बाढ़ीले बिच्छयाका 13 र कुवाड़ी गाउँमा 11 गरी कुल 24 घर पूर्ण रूपमा क्षति बनाएका छन्। बाढ़ीका कारण 100 घर र विभिन्न सरकारी संरचनाहरू उच्च जोखिममा परेका र हिमाली गाउँपालिका बिच्छयाका घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देव बहादुर चौधरीले जानकारी दिनुभयो। जंगली हात्तीको आक्रमणमा परि घाइते भएकी झापाको दमक नगरपालिका एकी महिलाको मृत्यु भएको छ। यही साउन 11 गते दमक एको बर्गाछी स्थित सड़कमा बिहान मर्निङ वाकमा जाँदै गर्दा जंगली हात्तीको आक्रमणमा परि घाइते भएकी 46 वर्षीय सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगर स्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनु भएको छ। आज भक्तपुरमा आयोजित चाँगु नारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले मौलिक नमूना सहितको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र अपरिहार्य भएको बताउनुभयो। उहाँले स्थानीय स्तरबाटै आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र आत्मनिर्भर बन्ने बाटोमा लाग्ने बताउनुभयो। सरकारले सन् 2030 मुलुकलाई औलो रोग मलेरिया मुक्त गर्ने लक्ष्य राखे पनि जोखिम कायमै छ। बाँके जिल्लामा औलो अझ उच्च छ भने नरेनापुर गाउँपालिकामा मुलुकमै सबैभन्दा धेरै औलो रोग देखिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँकेमा आर्थिक वर्ष 2080-81 160 जनामा औलो देखिएकोमा आर्थिक वर्ष 2081-82 त्यो संख्या बढ़ेर 246 पुगेको छ। यीमध्ये नरेनापुरमा मात्रै 185 जना छन्, जुन उच्च संख्या हो। यसअघि नरेनापुरमा 132 जनामा औलो देखिएको थियो। स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम:
नरेनापुर गाउँपालिकामा देशभरिको पालिकाहरू सबै एकातिर र नरेनापुर एकातिर राख्नुपर्ने अवस्था छ। यहाँको बिरामीको अवस्था हेर्दाखेरि सबैभन्दा समस्या भनेको यही रोजगारी नभएको कारणले रोजगारीको सिलसिलामा भारतको बम्बईमा धेरै जान र पटक पटक वहाँ गएर संक्रमण भएर फर्केर आउनुपर्ने अवस्था छ।
रोजगारीका लागि भारतको मुम्बई पुग्नुभएका नरेनापुर गाउँपालिका वडा नम्बर 5 17 वर्षीय किशोर अमजद खाँ घर फर्केपछि बिरामी हुनुभयो। उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेक जाँच गराउँदा औलो देखियो। अमजद अहिले घरमै आराम गरिरहनु भएको छ।
बुखार हो गया था, मलेरिया इन्डिया से आए थे, 25 दिन हुआ था, उसके बाद में यहाँ पे हो गया था मलेरिया, यहाँ पे जाँच कराए, दर्द हो रहा था, बुखार था और जोड़ी ठंडी लग रहा था।
नरेनापुरमा उच्च संख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढ़ाइएको छ। सचेतना प्रवर्धन सँगै झूल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि सम्बन्धित निकायले गरिरहेका छन्। पुनः स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम:
नरेनापुर गाउँपालिकामा संघीय सरकारको सशस्त्र बजेटबाट नै एकजना कर्मचारी राखेका छौँ प्रयोगशाला, जसले रगत परीक्षण गर्नुहुन्छ। उनीहरूको हरेक दिन नरेनापुर गाउँपालिकाको 6 वडाको टोल टोलमा परीक्षण गर्ने र निवारण गर्नको लागि हामीले यहाँ जुल वितरणको कार्यक्रमहरू गरिरहेका छौँ।
औलो एनोफिलिज जातको संक्रमित लामखुट्टेको टोकाईबाट सर्दछ। काम ज्वरो औलोको मुख्य लक्षण हो। परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई औलोको जाँच गराउनु पर्ने स्वास्थ्य कर्मीहरू बताउँछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालगंजमा बाँकेको नरेनापुर गाउँपालिकामा मुलुकमै सबैभन्दा धेरै औलो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान विरूद्ध फेरि युद्ध शुरू हुने संकेत गर्नुभएको छ। अमेरिका र चीन लगायतका विश्व शक्तिले हस्तक्षेप गरी युद्ध अन्त्य गरिएको चर्चा चलिरहेका बेला स्वतन्त्र दिवस मूल समारोहलाई नयाँ दिल्लीको लाल किल्लाबाट आज बिहान सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले आतंकवाद विरूद्धको कार्यवाही कहिले अन्त्य नहुने बताउनुभयो। भारतको प्रशासित कश्मीरमा तीर्थयात्रीहरू बस्ने एउटा गाउँमा आएको बाढ़ीमा परि कम्तीमा 46 जनाको मृत्यु भएको छ। हिमालयको प्रसिद्ध तीर्थयात्रा मार्गमा पर्ने किसोतावार जिल्लाको दुर्गम गाउँ चो सिटीमा आएको बाढ़ीमा सो घटना भएको अधिकारीहरूले बताएका छन्। दर्जनौं तीर्थयात्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने कम्तीमा 50 जना अझै बेपत्ता भएको आशंका गरिएकोले मर्नेको संख्या अझै बढ़न सक्ने उद्धारकर्ताहरूले बताएका छन्। उद्धार कार्य जारी छ। सामाजिक सञ्जालमा देखाइएको भिडियोमा बाढ़ीको पानी बस्तीमा पस्दा सवारी साधनहरू बगाएको, घरका भग्नावशेषमा बाँचेकाहरूको खोजी भइरहेको, कोही हिलोमा गढ़ेका र मानिसहरू सड़कमा अत्तालिएको तस्विर देखिएको छ। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच बहुप्रतीक्षित शिखर वार्ता आज हुँदैछ। अलास्का स्थित अमेरिकीको सैनिक अड्डामा दुई देशका राष्ट्र प्रमुख बीच युक्रेनमा युद्ध विराम गर्ने सन्दर्भमा शिखर वार्ता हुन लागेको हो। रूस युक्रेन बीच सन् 2022 फेब्रुअरी 24 युद्ध जारी छ। यस युद्धले दुवैतर्फका हजारौं सैनिक र गैर सैनिकको ज्यान लिएको छ। अलास्का शिखर वार्तामा युक्रेन भने सहभागी हुने छैन। युक्रेनको प्रत्यक्ष सहभागिता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्ध विरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र शर्तहरू प्रस्तुत गरेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाको बैठकमा संघीयता प्रभावकारी कार्यान्वयनका लागि सांसदहरूको जोड़, नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र अमेरिकी र रूसका राष्ट्रपति बीच अलास्कामा शिखर वार्ता हुँदै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।